بسم اللہ الرحمن الرحیم، یہ ریڈیو تہران ہے، اسلامی گنراج ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا، زہرا زیدی اور ساتھیوں کا سلام سویکار کریں۔ آج کے کاریکرم کا شبھ آرمبھ پوتر قرآن کے سورہ انفال کی دوسری، تیسری اور چوتھی آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری ہوشنگ محمد یون۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم۔ إنما المؤمنون الذين إذا ذكر الله وجلت قلوبهم وإذا تليت عليهم آياته زادتهم إيمانا وَإِذَا تُلِيَتْ عَلَيْهِمْ آيَاتُهُ زَادَتْهُمْ إِيمَانًا وَعَلَىٰ رَبِّهِمْ يَتَوَكَّلُونَ۔ الذين يقيمون الصلاة ومما رزقناهم ينفقون، لهم درجات عند ربهم ومغفرة ورزق كريم، لهم درجات عند ربهم ومغفرة ورزق كريم، صدق الله العلي العظيم۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے۔ ایمان والے تو وہی ہیں کہ جب اللہ کو یاد کیا جائے تو ان کے دل کانپ اٹھیں، اور جب ان کے سامنے اس کی آیتیں پڑھی جائیں تو وہ ان کے ایمان کو اور بڑھا دیں، اور وہ اپنے رب پر بھروسہ رکھتے ہیں، نماز قائم کرتے ہیں، اور ہم نے جو کچھ انہیں دیا ہے اس میں سے خرچ کرتے ہیں۔ ایسے ہی لوگ ہیں جو سچے ایمان والے ہیں، ان کے لیے ان کے رب کے پاس درجے ہیں۔ क्षमा और सम्मानित आजीविका है।
यह रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, आप हमारे प्रसारण को शॉर्टवे में 25 मीटर बैंड बराबर 11,860 किलोहर्ट्ज़ पर सुन रहे हैं। हमारा ईमेल एड्रेस है hindi@ws.irib.ir। हमारी वेबसाइट का पता है parstoday.ir/hi। हमारा व्हाट्सएप नंबर है 00989035065492 और यही हमारा टेलीग्राम भी नंबर है। दोस्तों, आज बुधवार है, माफ कीजिएगा दोस्तों, आज सोमवार है और आज की हमारी सभा के कार्यक्रमों की रूपरेखा कुछ इस प्रकार है। सबसे पहले आप खबर सुनेंगे, उसके बाद आपकी सेवा में पेश किया जाएगा कार्यक्रम राजनीतिक चर्चा, और उसके बाद जो कार्यक्रम आपकी सेवा में पेश किया जाएगा वो है विष दर्पण, और उसके बाद आज की सभा के अंत में आपकी सेवा में जो कार्यक्रम पेश किया जाएगा वो होगा वहाबियत और वास्तविकता। साथ ही आपको बताते चलें, आज सोमवार है, जुलाई की 17 तारीख है, तीर की 26 तारीख है और जिलहिज्जा की 28 तारीख है। ये रेडियो तेहरान की हिंदी सेवा इस्लामी गणराज ईरान की आवाज। तो दोस्तों, कार्यक्रम के अनुसार अब आप रेडियो हिंदी तेहरान से राष्ट्रीय और अंतर्राष्ट्रीय समाचार रविश जैदी और मरियम मेहरदादी से सुनेंगे।
बिस्मिल्लाह रहमान रहीम। सबसे पहले आज के मुख्य समाचारों का सारांश। पाकिस्तान के सेना प्रमुख की इस्लामी गणराज्य ईरान के राष्ट्रपति सैयद इब्राहिम रईसी से मुलाकात हुई। ईरान ने अमेरिका को दी कड़ी चेतावनी, भड़काऊ कार्रवाइयों से बचो नहीं तो जवाब के लिए रहो तैयार। सीरिया राष्ट्रपति ने इराकी प्रधानमंत्री का दमिश्क में किया स्वागत। पुतिन ने लिया बड़ा फैसला, पूरी दुनिया की बड़ी चिंता। और अब आप विस्तार से समाचार सुनिए।
ईरानी राष्ट्रपति सैयद इब्राहिम रईसी का कहना है कि ईरान और पाकिस्तान संबंधों के विस्तार के लिए प्रतिबद्ध हैं और तेहरान की रणनीति सुरक्षित सीमा के माध्यम से व्यापार को बढ़ावा देना है। रविवार को तेहरान में पाकिस्तान के सेना प्रमुख जनरल सैयद आसिम मुनीर अहमद के साथ एक मुलाकात में राष्ट्रपति रईसी ने दोनों पड़ोसी देशों के बीच सीमा बाजारों के विकास और ऊर्जा सहयोग में विस्तार पर बल दिया। रईसी का कहना था कि द्विपक्षीय समझौतों के क्रियान्वयन में तेजी लाने से ईरान और पाकिस्तान के बीच आर्थिक और वाणिज्य सहयोग को बढ़ावा मिलेगा। पाकिस्तानी सेना प्रमुख ने इस मुलाकात में पड़ोसी देशों, विशेष रूप से पाकिस्तान के साथ सहयोग में विस्तार की ईरान की नीति की सराहना की। ईरान और पाकिस्तान के बीच लंबी संयुक्त सीमा की ओर इशारा करते हुए जनरल मुनीर ने कहा कि आर्थिक और व्यापारिक लेनदेन में वृद्धि से अधिक सुरक्षित पड़ोस का निर्माण हो सकता है। रविवार को ही इससे पहले पाकिस्तानी सेना प्रमुख ने तेहरान में ईरानी विदेश मंत्री हुसैन अमीर अब्दुल्लाहयान से मुलाकात की और व्यापार को बढ़ावा देने, आतंकवाद के खिलाफ साझा संघर्ष, सीमा पर सहयोग और ऊर्जा के आयात जैसे मुद्दों पर विचार विमर्श किया।
فارس کی کھڑی میں کسی بھی طرح کے اکساوے والی کاروائی کو لے کر اسلامی گنراجہ ایران نے امریکہ کو کڑی چیتاونی دی ہے۔ پراپت رپورٹ کے مطابق اسلامی گنراجہ ایران کے ودیش منترالے کے پروکتا ناصر غنانی نے سوموار کو پترکاروں سے بات کرتے ہوئے امریکہ کو کڑے شبدوں میں چیتاونی دیتے ہوئے کہا کہ ہم یہ اسپشٹ روپ سے بتا دینا چاہتے ہیں کہ امریکہ کو فارس کی کھاڑی میں کسی بھی طرح کی بھڑکاؤ اور اکساوے والی کاروائیوں سے بچنا چاہیے۔ فارس کی کھاڑی میں سرکشا کا بہانہ بنا کر امریکہ دوارا یدھ پوت بھیجنے کی اچھا کے بارے میں ایک سوال کے جواب میں ناصر کنانی نے کہا کہ کھیتریہ سرکشا میں امریکہ کی بھومیکا کبھی بھی شانتی پورن نہیں رہی ہے۔ انہوں نے کہا کہ امریکہ کا نیا قدم بالکل بھی رچناتمک نہیں ہے، اور یدی ان کی گتیویدھیاں جاری رہیں تو فارس کی کھاڑی میں استھتی سنویدنشیل ہو سکتی ہے۔ ودیش منترالے کے پروکتا نے یہ بات بل دے کر کہی کہ ایران کھیتر کی سرکشا کو پربھاوت کرنے والی کسی بھی گتیویدھی کے پرتی بہت سنویدنشیل ہے۔ انہوں نے یہ بھی بتایا کہ ایران سیما کے پاس کسی بھی اویدھ گتیویدھی پر کڑی نظر رکھتا ہے۔ اسلامی گنراجہ ایران کے ودیش منترالے کے پروکتا ناصر کنانی نے ایران کے سشستر بلوں کی سیما سرکشا کو لے کر درڑ سنکلپ کا الیکھ کرتے ہوئے ناصر کنانی نے کہا کہ ایران کو سیما سرکشا کی رکشا کے لیے کوئی بھی آوشک اپائے کرنے کا پورا ادھیکار ہے۔
ایران کی پرش والی بال ٹیم نے رویوار کو ایف آئی وی بی والی بال پروش انڈر 21 وش چیمپئن شپ کے فائنل میں اٹلی کو ہرا کر ٹرافی پر قبضہ کر لیا ہے۔ بحرین میں ایف آئی وی بی والی بال پروش یو 21 وش چیمپئن شپ کے ایک رومانچک رولر کوسٹر فائنل میں ایرانی ٹیم نے 5 سیٹوں کے خطابی مقابلے میں یہ جیت حاصل کی۔ اس پرتیوگتا کے اتہاس میں یہ ایران کا دوسرا سوڑ تھا۔ 2007 میں ایرانی ٹیم نے کانسے پدک جیتا تھا۔ ایران کی ٹیم کی جیت پر اسلامی کرانتی کے سروچ نیتا آیت اللہ العظمیٰ سید علی خامنائی نے بدھائی اور مبارکباد دی ہے۔
عراق کے پردھان منتری نے دمشق میں سیریائی راشٹرپتی بشار الاسد کے ساتھ ملاقات کی ہے۔ پچھلے 12 سال کے دوران یہ کسی عراقی پردھان منتری کی پہلی سیریا یاترا ہے۔ 2011 میں سیریا میں سنکٹ اور یدھ کی شروعات کے بعد کئی عرب دیشوں دوارا دمشق سے اپنے راجدوتوں کو واپس بلانے کے باوجود بھی بغداد نے دمشق کے ساتھ اپنے رشتے مضبوط رکھے۔ سیریائی راشٹرپتی اسد نے رویوار کو دمشق استھت راشٹرپتی بھون میں عراقی پردھان منتری محمد شیا السودانی کا سواگت کیا، جو ایک اچھ استریہ پرتندھی منڈل کے ساتھ سیریا پہنچے تھے۔ ملاقات کے بعد دونوں دیشوں کے نیتاؤں نے پترکاروں سے بات کرتے ہوئے کہا کہ انہوں نے سیما پار سے مادک پدارتھوں کی تسکری کے خلاف کاروائی، سیریائی شرارتیوں کی واپسی اور سیریا پر لگائے گئے پشچمی پرتبندھوں کو ہٹائے جانے کی ضرورت جیسے مدوں پر چرچا کی۔
ویسٹ بینک کے وبھن علاقوں میں زیونی سینا اور فلسطینی پرتیرود بلوں کے بیچ ہوئی جھڑپوں کے دوران زیونی سینا کی نگرانی کرنے والے ایک ٹاور میں آگ لگنے کی خبر ہے۔ فلسطین الیوم کی رپورٹ کے مطابق آتنکی زیونی سینا نے ویسٹ بینک کے کھیتروں سے کئی فلسطینیوں کو گرفتار کیا ہے، جن میں وہ فلسطینی بھی شامل ہیں جنہیں حال کے دنوں میں اسرائیلی جیلوں سے رہا کیا گیا تھا۔ رپورٹ کے انوسار اریحا، بیت المقدس، الخلیل، رام اللہ اور قلقیلیہ میں زیونی سینا اور فلسطینی جیالوں کے بیچ بھیشن جھڑپوں کی خبریں ہیں۔ اریحا میں فلسطینی پرتیرودھک بلوں نے آتنکی زیونیوں پر گولی باری کی، جبکہ القدس بریگیڈ نے اریحا میں ہی زیونی سینا کے ساتھ بھیشن جھڑپوں کی سوچنا دی ہے۔ آتنکی زیونی سینا جو آئے دن فلسطین کی جنتا وشیش کر بچوں اور مہیلاؤں پر حملے کرتی رہتی ہے، اب اسے پرتیرودھک بل کے جیالوں کی اور سے لگاتار منہ توڑ جواب مل رہا ہے۔ الخلیل سے سوچنا مل رہی ہے کہ فلسطینی یوواؤں نے العروب کیمپ میں اسرائیلی سینا کی ایک چوکی کو بھی آگ کے حوالے کر دیا ہے۔ وہیں آتنکی زیونی سینا کے ایک واچ ٹاور کو بھی فلسطینی جیالوں نے آگ لگا دی ہے۔ اب تک اس جوابی حملے میں اسرائیلی سینا کو ہوئے نقصان کے بارے میں کوئی جانکاری پراپت نہیں ہو سکی ہے۔
دکشنی روس میں بیلگوروڈ کھیتر کے گورنر ویچسلاو گیڈکوو نے کہا ہے کہ سوموار تڑکے کریمیا برج پر حملے میں کار میں سوار ایک جوڑے کی موت ہو گئی، جبکہ ان کی بیٹی گھائل ہو گئی ہے۔ گیڈکوو نے ٹیلی گرام پر ایک پوسٹ میں کہا کہ کار میں سوار بیٹی گھائل ہو گئی جبکہ اس کے ماتا پتا کی موت ہو گئی۔ انہوں نے کہا کہ ڈاکٹروں دوارا لڑکی کا علاج کیا جا رہا ہے جو گمبھیر روپ سے گھائل ہوئی ہے۔ روس کے ودیش منترالے کے پروکتا ماریا زخارو نے کہا کہ امریکہ اور برٹن کی سہایتا سے یوکرین نے کریمیا برج پر حملہ کیا ہے۔ انہوں نے ایک بیان میں کہا کہ کریمیا برج پر کیو شاسن نے حملہ کیا ہے، یہ ایک آتنکوادی شاسن ہے اور اس میں انتراشٹریہ سنگٹھت اپرادھ سموہ کی سبھی وشیشتائیں ہیں۔
روس نے کالا ساگر اناج نریات سودے میں اپنی بھاگیداری سماپت کر دی ہے۔ کریملین کے پروکتا دمیتری پیسکوف نے سوموار کو کہا کہ ماسکو سے سمبندھت سمجھوتے کا حصہ پورا نہیں ہونے کے کارن یہ قدم اٹھایا گیا ہے۔ پراپت سماچار کے مطابق کریملین کے پروکتا دمیتری پیسکوف نے کے حوالے سے یہ خبر سامنے آئی ہے کہ روس نے کالا ساگر اناج نریات سودے میں اپنی بھاگیداری سماپت کر دی ہے۔ دربھاگ سے کالا ساگر سمجھوتے کا وہ حصہ جو روس سے سمبندھت ہے ابھی تک پورا نہیں ہوا ہے، پرینام سوروپ اسے سماپت کر دیا گیا ہے۔ کریملین کے پروکتا نے یہ بھی اسپشٹ کیا کہ سودے کی سماپتی کا سوموار کو کریمیا برج پر ہوئے حملے سے کوئی لینا دینا نہیں ہے۔ بتا دیں کہ کریمیا برج کریمیا کو روس کی مکھ بھومی سے جوڑنے والا اہم پل ہے۔ کریمیا برج کی گھٹنا میں دو لوگوں کی موت ہو گئی ہے جبکہ ایک ان گھائل ہو گیا ہے۔ پیسکوف نے کہا کہ اناج سودے میں بھاگیداری کے نلمبن پر روس کی ستی آج کریمیا پل پر آتنکوادی کاروائی سے پہلے گھوشت کی گئی تھی اور یہ حملہ ماسکو کے فیصلے کو بالکل بھی پربھاوت نہیں کرتا ہے۔ یہ گھٹنائیں ایک دوسرے سے بالکل سمبندھت نہیں ہیں۔ روسی راشٹرپتی ولادیمیر پوتین نے اس آتنکوادی حملے سے پہلے بھی اناج سودے پر روس کی استھتی بتا دی تھی۔
جلوایو معاملوں میں امریکہ کے وشیش دوت جان کیری اتری گولارتھ میں کئی ہفتوں سے جاری ریکارڈ گرمی کے بیچ گلوبل وارمنگ سے نپٹنے کے پریاسوں کو دھار دینے کے لیے چین پہنچے ہیں۔ ویگیانکوں کا کہنا ہے کہ دنیا بھر میں جلوایو پریورتن کے کارن گرمی بڑھ رہی ہے۔ رویوار سے شروع ہونے والی کیری کی چار دیوسیہ یاترا اس سال امریکہ کے دو اچ استریہ نیتاؤں کی یاترا کے بعد ہو رہی ہے۔
2024 کے عام چناؤ میں بی جے پی کے خلاف وپکشی دلوں کی سوموار اور منگلوار کو ہونے والی بیٹھک سے ٹھیک پہلے سوموار کو کانگریس ادھیکش ملیکا ارجن کھڑگے نے مودی سرکار کی نیتیوں کی آلوچنا کی ہے۔ کھڑگے نے پترکاروں سے بات کرتے ہوئے کہا کہ پردھان منتری نریندر مودی ایک اہنکاری نیتا ہیں اور انہوں نے دیش کی جنتا سے جو وعدے کیے تھے ان میں سے ایک بھی وعدہ پورا نہیں کیا۔ انہوں نے یہ بھی کہا کہ مودی نے کہا تھا کہ میں اکیلے ہی سب پر بھاری ہوں تو پھر وہ اپنے گٹھ بندھن میں 30 پارٹیوں کو کیوں شامل کر رہے ہیں۔ کھڑگے کا کہنا تھا کہ ہمارے ساتھ جو بھی لوگ ہیں وہ پوری طرح سے ہمارے ساتھ ہیں، ہم سنسد ستر کے وقت بھی مل کر کام کرتے ہیں۔ کانگریس ادھیکش کا کہنا تھا کہ بنگلورو میں بھی سبھی وپکشی پارٹیاں آئی ہیں، ہم جو کر رہے ہیں اسے دیکھ کر مودی گھبرا گئے ہیں، پارٹیوں کو توڑ کر وہ اپنی سنکھیا کو بھاری سنکھیا دکھانے کی کوشش کر رہے ہیں، حالانکہ اس کا کوئی مطلب نہیں ہے۔ پٹنہ میں وپکشی دلوں کی آیوجت ہونے والی بیٹھک کے بعد اب بنگلورو میں کانگریس کے نیتوت میں 26 وپکشی دل شامل ہو رہے ہیں۔
اور اسی کے ساتھ ریڈیو تہران سے سماچار سماپت ہوئے۔
یہ تہران ہے اسلامی گڑتانت ایران کی آواز۔ شروتاؤ، راجنیتک چرچا کے دینک کارکرم میں محمد مہدی کا سلام سویکار کیجیے۔
راجنیتک چرچا۔
रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने यूरोपीय देशों द्वारा अमेरिका के अंधे अनुसरण की कड़ी आलोचना की है। व्लादिमीर पुतिन का कहना था कि अगर अमेरिकी यूरोपीय अधिकारियों से कहें कि कल हमने आप सभी को फांसी देने का फैसला किया है तो वे अपना सिर झुका लेंगे और केवल एक सवाल पूछकर अपना साहस दिखाने की कोशिश करेंगे, क्या हमें राष्ट्रीय उत्पादन की रस्सियों से फांसी दी जाएगी। सीरिया के राष्ट्रपति बशार असद ने इराकी प्रधानमंत्री का गर्मजोशी से स्वागत किया है। कसर शबाब पैलेस में ये शानदार स्वागत बताता है कि आतंकियों से लड़ाई के मैदान में और अंतर्राष्ट्रीय मंचों पर इराक के महत्वपूर्ण सहयोग से सीरिया बहुत खुश है। अगले साल भारत में लोकसभा के लिए होने वाले चुनावों के दृष्टिगत राजनीतिक गतिविधियां तेज हो गई हैं। 23 जून को पटना में विपक्षी दलों की बैठक हुई थी जिसमें 15 दलों के नेताओं ने भाग लिया था और अब इसी क्रम को जारी रखते हुए बेंगलुरु में बैठक होने जा रही है जिसमें भाग लेने के लिए दिल्ली के मुख्यमंत्री अरविंद केजरीवाल बेंगलुरु पहुंच चुके हैं। उधर विपक्षी दलों की कोशिश को देखकर भाजपा भी अपनी मजबूती के प्रयास में लग गई है। रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने यूरोपीय देशों द्वारा अमेरिका के अंधे अनुसरण की कड़ी आलोचना की है। व्लादिमीर पुतिन का कहना था कि अगर अमेरिकी यूरोपीय अधिकारियों से कहें कि कल हमने आप सभी को फांसी देने का फैसला किया है तो वे अपना सिर झुका लेंगे और केवल एक सवाल पूछकर अपना साहस दिखाने की कोशिश करेंगे, क्या हमें राष्ट्रीय उत्पादन की रस्सियों से फांसी दी जाएगी। रूसी राष्ट्रपति ने आगे कहा, लेकिन मेरा मानना है कि वे असफल होंगे और निराश भी होंगे क्योंकि अमेरिकी अपने देश में उत्पादित रस्सियों का उपयोग करने पर जोर देंगे। समीक्षा पेश करें साथ ही मिसाम अब्बास।
रूसी राष्ट्रपति व्लादिमीर पुतिन ने यूरोपीय देशों द्वारा अमरीका के अंधे अनुसरण की कड़ी आलोचना की है। पुतिन का कहना था कि अगर अमरीकी यूरोपीय अधिकारियों से कहें कि कल हमने आप सभी को फांसी देने का फैसला किया है तो वे अपना सिर झुका देंगे और केवल एक सवाल पूछकर अपना साहस दिखाने की कोशिश करेंगे, क्या हमें राष्ट्रीय उत्पादन की रस्सियों से फांसी दी जाएगी। रूसी राष्ट्रपति ने आगे कहा, लेकिन मेरा मानना है कि वे असफल होंगे और निराश भी होंगे क्योंकि अमरीकी अपने देश में उत्पादित रस्सियों का उपयोग करने पर जोर देंगे। अमेरिका के लिए यूरोपीय देशों और अधिकारियों की बिना शर्त आज्ञाकारिता के संबंध में पुतिन का कड़ा रुख अटलांटिक महासागर के बीच द्विपक्षीय संबंधों में हालिया रुझानों और घटनाक्रमों की एक झलक है। जनवरी 2021 में नए अमरीकी राष्ट्रपति जो बाइडन के पदभार संभालने के बाद उन्होंने ट्रांस अटलांटिक अभिसरण को पुनर्जीवित करने के लिए एक व्यापक प्रयास किया ताकि यूरोप आगे भी अमरीका के अधीन रहे और वाशिंगटन अपने हितों को साधने के लिए यूरोपीय लोगों को एक उपकरण के रूप में इस्तेमाल कर सके। यूरोप द्वारा अमरीका के अंधे अनुसरण को राजनीतिक और सुरक्षा क्षेत्रों में आसानी से देखा जा सकता है, जैसे कि यूक्रेन युद्ध में यूरोप की भूमिका और रूस के खिलाफ एकपक्षीय प्रतिबंधों को लागू करने में वाशिंगटन का समर्थन। इसी तरह से यूरोप चाहने के बावजूद ईरान परमाणु समझौते को नहीं बचा सका और उसे अमरीका की जिद के सामने झुकना पड़ा। इस संदर्भ में प्रसिद्ध अमरीकी विचारक नोआम चॉम्स्की कहते हैं, यूक्रेन पर रूस के आक्रमण ने अमरीका के लिए यूरोप को अपने सामने झुकाने और एक ध्रुवीय व्यवस्था बनाए रखने के लिए एक अच्छा अवसर प्रदान किया है। दावों से इतर वाशिंगटन ने अपने सहयोगियों के हितों पर कोई ध्यान नहीं दिया है और वो उन्हें केवल एक उपकरण के रूप में उपयोग कर रहा है। इसका प्रतीक बाइडन शासन की महत्वाकांक्षी आर्थिक योजनाएं हैं जो यूरोपीय लोगों के लिए हानिकारक हैं। आर्थिक और जलवायु क्षेत्रों में बाइडन प्रशासन के उपाय और कार्य जैसे मुद्रास्फीति नवीनीकरण अधिनियम जिसके तहत बड़ी अमरीकी कंपनियों पर कर कम किया जाता है और साथ ही विदेशी कंपनियों और उत्पादों पर कर लगाया जाता है, व्यावहारिक रूप से यूरोपीय अर्थव्यवस्था के लिए प्रतिकूल स्थिति उत्पन्न करता है। इससे पता चलता है कि वाशिंगटन ने वादों और नारों के इतर अपने सहयोगियों के हितों पर कोई ध्यान नहीं दिया है और वो उन्हें केवल एक उपकरण के रूप में उपयोग कर रहा है।
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ اور آپ سن رہے ہیں کاریکرم راجنیتک چرچا۔ سماچاروں سے ایک قدم آگے بڑھتے ہوئے گھٹناؤں کی تہ تک پہنچنے اور وبھن آیاموں کو چھونے کی کوشش، کاریکرم راجنیتک چرچا۔
سیریا کے راشٹرپتی بشار اسد نے عراقی پردھان منتری کا گرم جوشی سے سواگت کیا ہے۔ قصر شباب پیلس میں یہ شاندار سواگت بتاتا ہے کہ آتنکیوں سے لڑائی کے میدان میں اور انتراشٹریہ منچوں پر عراق کے مہتوپورن سہیوگ سے سیریا بہت خوش ہے۔ رپورٹ پیش کریں ساتھی احمد عباس۔
سیریا کے راشٹرپتی بشار اسد نے عراقی پردھان منتری کا گرم جوشی کے ساتھ سواگت کیا۔ قصر الشعب پیلس میں یہ شاندار سواگت بتاتا ہے کہ آتنکیوں سے لڑائی کے میدان میں اور انتراشٹریہ منچوں پر عراق کے سمرتھن سے سیریا خوش ہے۔
ولی قوات الحشد الشعبی،
بشار اسد نے کہا کہ میں عراق کے پاپولر فورس حشد الشعبی اور سینا کا آبھار جتاتا ہوں جنہوں نے سیریائی سینا اور گھٹک دیشوں کی سیناؤں کے ساتھ مل کر سفلتا کے شاندار کارنامے کیے۔ بشار اسد نے سیریا عراق کے سامنے موجود چنوتیوں کا الیکھ کرتے ہوئے زور دے کر کہا،
اہمیت بھی
اس یاترا سے دونوں دیشوں کے بیچ بھائی چارے کی بنیاد مضبوط ہوگی۔ شیعہ السودانی نے جو 13 سال پہلے تتکالین پردھان منتری نوری مالکی کی یاترا کے بعد اب پردھان منتری کے روپ میں سیریا کے دورے پر گئے ہیں، کہا کہ سیریا پر لگے پرتیبند ہٹائے جائیں، عراق اور سیریا کی سرکشا کے سامنے گمبھیر چنوتیاں ہیں، اس لیے دونوں دیشوں کے بیچ ادھک سمنوے اور بھی ضروری ہو جاتا ہے۔ عراق کے پردھان منتری اور سیریا کے راشٹرپتی نے اس بات پر زور دیا ہے کہ دجلہ اور فرات ندیوں سے سیریا اور عراق کے حصے کا پانی سرلتا سے ملے اور اس بارے میں ترکیے سے بات کی جائے۔ ٹیکہ کار کہتے ہیں کہ یہ یاترا دونوں دیشوں کے بیچ ویاپک آرتھک سہیوگ کا راستہ صاف کرے گی اور اسے نئی منزلوں پر پہنچانے میں کافی مددگار ثابت ہونے والی ہے۔ اس کے نتیجے میں پورے علاقے میں پرتیرودھ کا مورچہ نشچت روپ سے اور بھی مضبوط ہوگا، اس کی طاقت بڑھے گی۔ دمشق سے آئی آر آئی بی کے لیے اسام ہلالی کی رپورٹ۔
اگلے سال بھارت میں لوک سبھا کے لیے ہونے والے چناؤں کے درشگت راجنیتک گتیویدھیاں تیز ہو گئی ہیں۔ 23 جون کو پٹنہ میں وپکشی دلوں کی بیٹھک ہوئی تھی جس میں 15 دلوں کے نیتاؤں نے بھاگ لیا تھا، اور اب اسی کرم کو جاری رکھتے ہوئے بنگلورو میں بیٹھک ہونے جا رہی ہے جس میں بھاگ لینے کے لیے دلی کے مکھیہ منتری اروند کیجریوال بنگلورو پہنچ چکے ہیں۔ ادھر وپکشی دلوں کی کوشش کو دیکھ کر بھاجپا بھی اپنی مضبوطی کے پریاس میں لگ گئی ہے۔
2024 کے لوک سبھا چناؤ سے پہلے بھاجپا نیت راشٹریہ جنتانتر گٹھ بندھن اور کانگریس نیت یونائٹڈ پروگریسو الائنس نے سمان وچار والے دلوں سے گٹھ بندھن کا پریاس تیز کر دیا ہے۔ پٹنہ کے بعد وپکشی دلوں کی آج شام بنگلورو میں 2 دیوسیہ بیٹھک شروع ہو رہی ہے جس میں کانگریس سہیت 26 دلوں کے نیتا بھاگ لیں گے۔ آج کی اس بیٹھک میں سنسد کے مانسون ستر اور 2024 لوک سبھا چناؤ کو لے کر رڑنیتی تیار کی جائے گی۔ وپکشی نیتا اس بیٹھک میں اپنے مت بھیدوں کو دور کرنے اور آگامی عام چناؤں کے لیے سنجکت مورچہ کھڑا کرنے پر وچار کریں گے۔ کانگریس مہا سچیو کے سی وینو گوپال نے کہا کہ لوک تنتر اور سمویدھانک ادھیکاروں کو بچانے کے لیے ہم ساجھا ایجنڈے پر ایک جٹ ہیں۔ وپکشی دلوں کی اس بیٹھک میں دلی اور پنجاب کی سترھاری عام آدمی پارٹی بھی بھاگ لے گی جس کے لیے پارٹی کے سنیوجک اروند کیجریوال بنگلورو پہنچ چکے ہیں۔ کانگریس نے اس سے پہلے دلی کی نوکرشاہی پر نینترن سے سمبندھت ووادت ادھیادیش کے ورودھ عام آدمی پارٹی کے ابھیان کے سمرتھن کی گھوشنا کی تھی۔ وپکشی دلوں کی یہ بیٹھک ایسے سمے میں ہو رہی ہے جب شرد پوار کی راشٹروادی کانگریس پارٹی میں फूट पड़ गई है और इस पार्टी के कई विधायक एनडीए में शामिल हो गए हैं। शरद पवार ने भाजपा के समर्थन से इनकार किया है और वे कल विपक्षी दलों की इस बैठक में भाग लेंगे। ज्ञात रहे कि विगत 23 जून को पटना में हुई विपक्षी दलों की बैठक में, जिसकी मेजबानी बिहार के मुख्यमंत्री नीतीश कुमार ने की थी, 15 विपक्षी दलों के नेताओं ने भाग लिया था। उधर भाजपा ने भी एनडीए को और मजबूत बनाने की प्रक्रिया आरंभ कर दी है। एनडीए अपने सहयोगियों को एक बार फिर गठबंधन में लाने का प्रयास कर रहा है। इसी के अंतर्गत 18 जुलाई को दिल्ली के अशोका होटल में बैठक होगी, जिसमें समझा जाता है कि लगभग 30 दलों के नेता भाग लेंगे। कांग्रेस के नेता जयराम रमेश ने कहा कि पटना में विपक्षी दलों की बैठक के बाद प्रधानमंत्री नरेंद्र मोदी और भाजपा बौखला गई है, इसीलिए एनडीए को नया जीवन देने का प्रयास किया जा रहा है।
प्रधानमंत्री और बीजेपी बौखलाई हुई है कि पटना के बैठक के बाद अचानक प्रधानमंत्री को एनडीए का ख्याल आया। एनडीए में नई जान फूंकने की अभी प्रयास हो रही है।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खड़गे ने व्यंगात्मक रूप से कहा कि जब नरेंद्र मोदी अकेले ही काफी हैं, तो फिर भाजपा को एनडीए की क्या जरूरत है। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
तो श्रोताओ, शमशाद काजमी की इसी रिपोर्ट के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त हुआ।
ये रेडियो तेहरान की हिंदी सेवा है, इस्लामी गणराज ईरान की आवाज। दोस्तों, अभी आप कार्यक्रम राजनीतिक चर्चा हमारे साथी मोहम्मद मेहंदी से सुन रहे थे। अब आपकी सेवा में जो कार्यक्रम पेश किया जा रहा है वो है विश दर्पण।
विश्व दर्पण।
दोस्तों, कार्यक्रम विश्व दर्पण में आपका स्वागत है। रविश जैदी का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम फिलिस्तीनियों पर इसराइल के बढ़ते अत्याचारों के बारे में चर्चा करेंगे। हमारे साथ बने रहें। दोस्तों, इस बात को पूरी दुनिया जानती है कि अवैध ज़ायूनी शासन का अस्तित्व बल और अवैध कब्जे पर आधारित है। इस अवैध शासन को अमेरिका और उसके पश्चिमी सहयोगियों का पूर्ण समर्थन प्राप्त है। इसी तरह इस अवैध शासन को अमेरिका की ओर से असीमित बजट भी मिलता है कि जिसके जरिए वो फिलिस्तीन की जनता और प्रतिरोधक बलों के जियालों का खून बहाता है। हालिया दिनों में जिस तरह इसराइल के आतंकी सैनिकों ने जनीन पर हमला करके महिलाओं, बच्चों और आम लोगों का खून बहाया है, वो इस बात का सबूत है कि ये आतंकी शासन दुनिया के किसी भी कानून को नहीं मानता है और न ही इसको संयुक्त राष्ट्र संघ की पाबंदियों का डर है और न ही मानवाधिकार संगठनों की कड़ी प्रतिक्रियाओं का। इसकी वजह भी साफ है और वो ये है कि क्योंकि अमेरिका का इसके सिर पर हाथ है, इसलिए उसे किसी भी बात की परवाह नहीं है। इसी दर्द को बयान करते हुए ब्रिटेन में तैनात फिलिस्तीन के राजदूत हिसाम जुल्मोत ने ब्रिटिश मीडिया से कहा,
द यूएस हैज बीन रियली रादर होल्डिंग द पैलेस्टिनियन केस एंड इशू टू वन स्टैंडर्ड एंड द रेस्ट ऑफ द वर्ल्ड टू अनदर स्टैंडर्ड फॉर अ लॉन्ग टाइम, सो इज द वेस्ट बाय द वे। ओके, एंड इट्स वेरी अनफॉर्चुनेट बिकॉज इंटरनेशनल रूल्स एंड इंटरनेशनल लॉ इज वेरी क्लियर, द यूएस एंड द रेस्ट ऑफ द वर्ल्ड शुड रियली थिंक अबाउट दीस किड्स दैट वर किल्ड इन द लास्ट 48 आवर्स, 17 इयर्स ओल्ड, 16 इयर्स ओल्ड किड्स, रियली टीनएजर्स. And think about their situation in the refugee camp in Jenin. As leaders of the world, come and think what this generation has been up to. How they grew up in a refugee camp the size of, actually one third of the size of Hyde Park here, less than half square kilometer, 24,000 people. Those people are refugees. They were ethnically cleansed from their homes during the Nakba events in 1947-49. These kids watching their grandparents and the stories of losing their homes and what became Israel and their farms and their livelihoods, and then seeing their parents being arrested and killed, and then having this sense of helplessness and hopelessness, watching the world not caring, no interest.
Hisam kehte hain ki duniya dekh rahi hai ki kaise America aur Pashchim manavadhikaron ko lekar dohra mapdan apnaye hue hai. Chote chote masoom bachchon ko Israel maut ke ghaat utar raha hai. Pehle se hi sharanarthi shivaron mein reh rahe logon ke campon ko barbaad kar raha hai. Lekin manavadhikaron ko lekar bade bade daave karne wale na keval tamashai bane hue hain balki ve Israel ke samarthan mein bhi khade hue hain.
विश्व दर्पण अंतर्राष्ट्रीय घटनाक्रमों की नब्ज टटोलकर विश्व भर में होने वाले परिवर्तनों की तह तक जाने वाला कार्यक्रम विश्व दर्पण. हर हफ्ते सोमवार को
सच्चाई तो यह है कि पश्चिमी एशिया में जब से अवैध ज़ायोनी शासन अस्तित्व में आया है तब से ये पूरा क्षेत्र अशांति व अस्थिरता की आग में जल रहा है और इधर कुछ वर्षों से इस आग में आतंकवाद का घी डालकर इसे और ज्यादा भड़काने की कोशिश की गई है. जबकि इस बात में कोई शक नहीं है कि ये शासन पूरी तरह नकली शासन है. इसे जोर जबरदस्ती से इस क्षेत्र में बसाया गया है और ये बात किसी से भी ढकी छिपी नहीं है. भारत के मुंबई शहर में रहने वाले वरिष्ठ सामाजिक और राजनीतिक हस्ती फिरोज बोरवाला इसराइल की वास्तविकता से पर्दा उठाते हुए कहते हैं,
बेसिकली ये साम्राज्यवादी इंपीरियलिस्ट कॉलोनियल ऑक्यूपाइंग पावर है, उसने चोरी की है जमीन की, वो एथनिक क्लेंसिंग पे बना है. उसने वहां की आधी आबादी फिलिस्तीनियों को 1948 में निकाल दी थी, उसके बुनियाद पे तो ये बना है. तो ये तो एक्सेप्टेड रियलिटी है दुनिया भर की. वो डिबेट बंद करवा दे कि ज़ायनिज्म के खिलाफ मत बोलो, आप एंटी जूश हो, तो ये सब मतलब वो सत्ता में आज बहुत पावर उनके पास, तो ये सब करवा रहे जहां जहां भी वो करवा रहे. वरना दुनिया को ये पता है, इसलिए आज भी यूनाइटेड नेशन में जब जब भी वोटिंग होती है पांच छह मुल्क इसराइल के साथ खड़े होते हैं, पूरी दुनिया फिलिस्तीन के साथ खड़ी होती. तो हकीकत इसराइल की पूरी दुनिया को आम को मालूम, रूलिंग क्लास को पता नहीं है. आजकल के ना मोरक्को को राजा को वो याद है, ना बारिन के राजा को याद है, ना यूएई की बादशाह को, ना सऊदी के बादशाह को, ना पूरी दुनिया की जनता ये बात को जानती.
बैतुल मुकद्दस पर कब्जा करने वाले इस अवैध शासन के संस्थापकों, समर्थकों और स्वयं इसके अधिकारियों को ये बात अच्छी तरह पता है कि उनका ये शासन पूरी तरह नकली शासन है. यही कारण है कि वे अपने अवैध और नकली शासन को बचाए रखने के लिए हमेशा फिलिस्तीनियों पर अत्याचार करते हैं, उन पर हमला करते हैं और उनकी जमीनों पर अवैध तरीके से कब्जा करने की योजना बनाते रहते हैं. पाकिस्तान में जनरल फिलिस्तीनी फाउंडेशन के सचिव डॉक्टर साबिर अबू मरियम से जब इस नकली शासन की प्रकृति के बारे में सवाल किया गया तो उन्होंने इसके जवाब में कहा,
जहाँ तक आपके सवाल का ताल्लुक है, जो इसकी माहियत है वो बहुत ही वाज़े है कि एक ऐसी गासिब और जाली रियासत है. इसकी माहियत को हम जाली रियासत कहते हैं, यानी नकली है, इसकी कोई हैसियत ही नहीं है. क्योंकि इसके पीछे एक पूरी हिस्ट्री है, एक इसकी दलील है, इसके पीछे मंत्रिक है. ये कोई ऐसा सवाल या जवाब नहीं है हम कह दें और कोई आके बात कर ले और ये हो जाए. नहीं, इसके पीछे पूरी हिस्ट्री है. हमारे नौजवानों को, नई नस्ल को ये जानना चाहिए कि ये जो इसराइल नाम की जाली रियासत सरजमीन फलस्तीन पर कायम की गई है, ये क्यों जाली है. आप देखें कि ये 5000 साल की भी तारीख अगर उठाकर आज से पहले की देखी जाए तो कहीं पर इस सरजमीन पर कोई इसराइल नाम की कोई रियासत वजूद नहीं रखती है. और फलस्तीन ही हमेशा से एग्जिस्ट करता रहा है, फलस्तीनी अरब ही हमेशा से एग्जिस्ट करते रहे हैं. फलस्तीनी अरबों के अंदर मुसलमान अरब रहे, ईसाई अरब रहे, इसी तरह यहूदी भी अरब रहे, और ऐसे यहूदी के जो सहूनिज्म के भी खिलाफ हैं. असल में तो ये 19वीं सदी के आखिर में और फिर 19वीं सदी के अवाइल और वस्त में आकर सहूनिज्म ने यहाँ पर एक जाली रियासत को बाउनवान इसराइल कायम किया है. लिहाजा हम इसकी माहियत को जाली ही कहते हैं, जाली ही तसव्वुर करते हैं. और क्योंकि ये एक हकीकत है कि इसराइल एक गासिब और जाली रियासत है जिसको किसी भी सूरत में जो है वो तब्दील नहीं किया जा सकता।
यहाँ सबसे आश्चर्यजनक बात यह है कि एक ओर इसराइल लगातार फिलिस्तीन की जनता पर अत्याचार कर रहा है, वहां की लोगों की जमीनों पर कब्जा कर रहा है, साथ ही उसके खतरनाक इरादों के बारे में भी सब जानते हैं, वो भी भविष्य में किस हद तक अपने पैर पसारने की योजना रखता है। उसके बाद भी कुछ अरब शासक हैं जो इस नकली और अवैध शासन को अपने गले लगाने की कोशिश करते हैं और कुछ ने तो गले लगा भी लिया है। अफसोस की बात यह है कि पवित्र मस्जिदुल अक्सा का अनादर करने वाले, पवित्र कुरान को आग से जलाने वाले और मुसलमानों का खून बहाने वाले इस अत्याचारी शासन से अपने रिश्तों को स्थापित करके कुछ अरब शासक अपने आप को गौरवान्वित महसूस करते हैं। आखिर इन अरबों के आत्मसम्मान को क्या हुआ है? इस बारे में जब डॉक्टर साबिर अबू मरियम से पूछा कि आखिर इस अवैध शासन में ऐसा क्या है कि इसके साथ कुछ मुस्लिम शासक अपने रिश्तों को बेहतर बनाने का प्रयास करते हैं, तो उन्होंने इसके जवाब में कहा,
अब हम देख रहे हैं कि मुख्तलिफ छोटे छोटे मुल्क, मैं तो बहुत सारे इन लोग इनको पॉलिटिकल लैंग्वेज के अंदर या पॉलिटिकल टर्मिनोलॉजीज के मुताबिक इसको इन लोगों के कंट्रीज भी नहीं कहता हूं, क्योंकि ये कंट्रीज नहीं है, ये तो एक तरीके से जो इस्तेमारी ताकतें हैं जैसे अमेरिका है या बरतानिया है, ये जगह उनके लिए एक किस्म के रेलवे स्टेशन से ज्यादा की हैसियत नहीं रखती कि वो यहाँ पर आते हैं, या यूं कह लीजिए कि ये जगह एक पेट्रोल पंप की हैसियत रखती हैं कि उनके जहाज और उनके बहरी बेड़े वहां पर आते हैं, पेट्रोल लेते हैं और फिर आगे चले जाते हैं। तो लिहाजा इनको मुल्क भी नहीं कहा जाना चाहिए, और अगर ये इस तरह से इसराइल को तस्लीम भी कर रहे हैं तो हमें ये सोचना चाहिए कि क्या ये वाकई इसराइल की फतह है, जो इसराइल एक खुद जाली रियासत है, अगर उसको मुतहदा अरब अमारात उसको तस्लीम कर ले, उसको बहरेन जैसा एक जो है ना छोटा सा पपेट वहां पे तस्लीम कर ले, या सूडान इसको तस्लीम कर ले, या मराकश तस्लीम कर ले, तो क्या इस पर हमें परेशान होना चाहिए या इस पर कोई हैरत होनी चाहिए? पहला सवाल ही यही है कि इन लोगों की और ये जो हुक्मरान है या जो ममालिक हैं, इनकी कभी कोई दुश्मनी, कभी कोई दुश्मनी ही नहीं है इसराइल के साथ, तो ये तो पहले ही दोस्त थे, ये तो पहले ही आपस में एक दूसरे के साथ मिलते थे, इसराइल के खिलाफ जो है वो जंगे लड़ी हैं या फलस्तीनियों की मदद की है। इस खित्ते के अंदर, मगरबी एशिया के अंदर, जो गुज़िश्ता 11-12 साल के अंदर, मैं पिछली बात नहीं करता हूँ वो 20 साल पुरानी, अभी 10-11 साल की हम बात करें, तो हम देख रहे हैं कि जो इनकी शिकस्त है, जो इनकी बदतरीन शिकस्त है, दाई सूरत में शिकस्त हुई है और बहुत सारे मामलों में इनको शिकस्त हो रही है, तो उसको छुपाने के लिए इन्होंने ये कार्ड जो है वो प्ले किया था, लेकिन ये कार्ड भी जो है वो चला हुआ कारतूस है, कोई हैसियत नहीं है। जब इन मुल्कों की कोई खुद हैसियत नहीं है, जब इनकी इसराइल से कोई दुश्मनी ही नहीं थी, फिर इनका तस्लीम कर लेना, इनकी दोस्ती कर लेना इसराइल के साथ, ये मानदारत। तो बहरहाल ये खुद इनकी शिकस्त का मुंह बोलता सबूत है अमरीका की और उसकी नाजायज औलाद इसराइल की। जब तक फलस्तीन का नाम बाकी है, एक फलस्तीनी बाकी है, एक भी फलस्तीनी अगर बाकी है और वो खड़ा हुआ है फलस्तीन के झंडे के साथ, फलस्तीन की शनाख्त के साथ, तो दुनिया की कोई ताकत, पूरी दुनिया भी अगर इसराइल को तस्लीम कर ले, तो दुनिया की कोई ताकत ये इसकी माहियत को तब्दील नहीं कर सकती। फलस्तीन फलस्तीन रहेगा, इसराइल कोई चीज नहीं है, इसराइल को नाबूद होना ही पड़ेगा।
यहाँ यह भी सवाल उठता है कि क्या फिलिस्तीन की जनता इसराइल की साजिशों और उसके अत्याचारों के सामने घुटने टेक देगी या फिर अपने संघर्ष को जारी रखेंगे और उनका यह संघर्ष फिलिस्तीन की पूर्ण आजादी तक जारी रहेगा। इस सवाल के जवाब में फिरोज बोरवाला कहते हैं कि
अभी मेरा बोलना है कि एक्चुअली अभी फिलिस्तीन के अंदर क्या होने जा रहा है। पॉइंट नंबर वन है कि इसकी पॉलिटिकल लीडरशिप, खास करके फतह और पीरो की पूरी फेल हुई है, तो एक नई पॉलिटिकल लीडरशिप की जरूरत है जो आंदोलन से, वहां से संघर्ष से, आगे रेजिस्टेंस से फिर से उभर कर आएगी। आम आवाम का रेजिस्टेंस रुका नहीं है, गाजा में हम लोग देख रहे हैं कि दुनिया का सबसे बड़ा नॉन वायलेंट स्ट्रगल अगर कहीं है तो गाजा में हो रहा है। हर जुमे के दिन वो लोग चलते जाते थे, हर जुमे के दिन उनके ना इनके तरफ से एक पत्थर नहीं जाता था, वहां से बुलेट जाती। तो फिलिस्तीन में एक नॉन वायलेंट मास मूवमेंट, एक तीसरा इंतफादा फिर से उभर कर आएगा और वो टाइम पे जो ملک کا پاکستان کے ساتھ ہے, اور ہم جیسے جو ساتھی اور جو لوگ ہمارے ملک کیوں نہ گئے ہو, مودی تو آج پورا کا پورا گیا ہی ہے, وہ اس میں کوئی ڈاؤٹ کی بات نہیں ہے. مودی, سعودی عربیہ, بحرین, اسرائیل, جارڈن, یہ پوری ایک لابی ہے, ٹھیک ہے. یہ دکھ رہا ہے کہ ایکچولی کیا ہو رہا ہے. تو دلیپ سنگھ کی عوام اور ایک جو نئی پولیٹیکل لیڈرشپ ابھر کر آئے گی, سوشل موومنٹ کی لیڈرشپ, ہم جیسے ساتھی جو گلوبل موومنٹ کے ساتھی ہے, بیسکلی جو لارجسٹ اتہاس میں اگر سب سے بڑا کوئی سولیڈارٹی موومنٹ دنیا میں تھا یا آج ہے, وہ دلیپ سنگھ کے لیے. تو فیوچر میں مانتا ہوں کہ ابھی ڈیفیکلٹ ٹائم ہے, پیشنس رکھنا ہوگا, اور یہ سنگھرش آگے بڑھے گا اور دلیپ سنگھ آزاد ہوگا.
کل ملا کر اگر کہا جائے تو پشچمی ایشیا میں اشانتی اور استھرتا کی شروعات اویدھ زیونی شاسن کی استھاپنا سے آرمبھ ہوئی ہے, کیونکہ اس شاسن کا وجود ہی جعلی اور نقلی ہے. یہ پوری دنیا جانتی ہے کہ وبھن دیشوں وشیش کر یورپ سے چرمپنتی زائونیوں کو لا کر فلسطین کی بھومی پر بسایا گیا ہے اور وہاں اس اویدھ شاسن کی استھاپنا کی گئی ہے. وہیں دوسری اور لگاتار فلسطینیوں پر اسرائیل کا اتیاچار بڑھتا جا رہا ہے. اس کے پیچھے اس کا ادیش فلسطینیوں کو ان کی بھومی اور ان کے گھروں سے باہر نکالنا ہے. تو دوستوں, کاریکرم کا سمے اب یہیں سماپت ہوتا ہے, ہمیں انومتی دیجیے. دوستو, ابھی آپ سن رہے تھے کاریکرم وشی درپن, اور آپ کی سیوا میں جو کاریکرم پیش کیا جا رہا ہے وہ ہے وہابیت اور واستوکتا.
وہابیت اور واستوکتا.
دوستوں, کاریکرم وہابیت اور واستوکتا کے ساتھ اپستھت ہیں قائم رضوی اور مریم مہردادی کا سلام سویکار کیجیے.
دوستوں, اب تک ہم نے وہابیت کی واستوکتا کے بارے میں چرچا کی تھی. یہ کرم پچھلے کئی کاریکرموں میں جاری ہے جس کی 11ویں کڑی پیش کرنے جا رہے ہیں. پچھلے کاریکرم میں ہم نے بتایا تھا کہ تکفیری سوئم کو سلفی کہتے ہیں, جس کا ارتھ ہوتا ہے نیک پروجوں کا انوسرن کرنے والے. اسے ان کا تاتپریہ پیغمبر اسلام اور ان کے ساتھی بتائے جاتے ہیں, حالانکہ ویوہارک روپ میں سلفیوں کی وچاردھارا اس کے بالکل وپریت ہے. وہ خوارج کا اندھا انوسرن کرتے ہیں. خوارج کا گٹھ ہی وہ پہلا گٹ تھا جو واستوک اسلام سے الگ ہوا تھا. خوارج نمازیں پڑھتے اور پوتر قرآن کی بہت تلاوت کرتے تھے. وہ پوتر قرآن کی گہرائی کی اور بالکل بھی دھیان نہیں دیتے تھے.
خوارج کیول اسلام کے ودت روپ کو ہی پریاپت مانتے تھے. جو بھی مسلمان ان کی وچاردھارا کو نہیں مانتا تھا, اس کو وہ اسلام کا دشمن مانتے اور اس کی ہتیا کرنے کو وید سمجھتے تھے. خوارج کا یہ ماننا تھا کہ واستوک مسلمان کیول وہ ہی لوگ ہیں اور ان کے اترکت کوئی دوسرا سچا مسلمان نہیں ہے. خوارج نامک پنت کا ادے اسلام کی پہلی شتابدی میں ہوا تھا. بعد میں یہ پنت تو دھیرے دھیرے سماپت ہو گیا, کنتو خوارج کی وچاردھارا آج بھی اسلامی جگت کے کچھ شیتروں میں پائی جاتی ہے, جس کا اسپشٹ ادھارن اس سمے آتنکی گٹ داعش ہے.
دوستو, سلف عربی بھاشا کا شبد ہے جس کا ارتھ ہوتا ہے پوروج. السلف سلف کا بہوچن ہے. سلف شبد کے مقابلے میں ایک شبد ہے خلف, جس کا بہوچن ہوتا ہے اخلاف. اس کا شابدک ارتھ ہوتا ہے ونشج. اس شبد کے ارتھ کے حساب سے ہر مسلمان سوئم کو سلفی کہہ سکتا ہے, کیونکہ وہ پیغمبر اسلام کا انوسرن کرتا ہے. سلف یا سلفی شبد کا چلن اسلامی جگت میں 8ویں ہجری شتابدی میں شروع ہوا. ابن تیمیہ نے اس کو پرچلت کیا تھا.
ابن تیمیہ کے حساب سے سلف صالح سے تاتپریہ اسلام کے ادے کال سے لے کر آرمبھک 3 شتابدیوں تک کے پیغمبر اسلام کے ساتھی ہیں, ارتھات سوئم پیغمبر اسلام, ان کے صحابہ اور صحابہ کے ساتھی اور انویائی وہابی وچاردھارا کے سنستھاپک ابن تیمیہ نے پوتر قرآن کی آیتوں اور پیغمبر اسلام کے پوتر کتھنوں کو سمجھنے میں کچھ غلطیاں کیں، کنتو ان کو سویکار کرنے کے بجائے اپنی ہی شیلی پر وہ باقی رہا۔ وہ تارکک دلیلوں، درشن شاستر اور اس پرکار کی گیان کی چیزوں کا ورودھی تھا۔
ابن تیمیہ اپنے اترکتا ہر دوسرے کو کافر سمجھتا تھا۔ وہابیوں کا یہ ماننا ہے کہ ہر وہ ویکتی جو عربی بھاشا جانتا ہے وہ پوتر قرآن اور پیغمبر اسلام کے کتھنوں کو سمجھ سکتا ہے۔ ایسے میں ہر ویکتی قرآن کو پڑھ کر اپنے حساب سے اسلام کا انوسرن کر سکتا ہے۔ اپنی اسی سوچ سے وہابیوں نے دھرم گروؤں کے انوسرن کو اویدھ کر دیا۔ اسلامی شکشاؤں کو صحیح ڈھنگ سے سمجھنے میں جیسے ابن تیمیہ نے غلطی کی، اسی پرکار سے اس کے انویوں نے بھی یہی کیا۔
سلفیوں کا یہ ماننا ہے کہ قرآن کی آیتوں کا کیول ودت روپ ہی ہے، اس کا کوئی بھی نہت ارتھ نہیں ہے۔ ایسے میں کوئی بھی قرآن کو پڑھ کر اپنے حساب سے عمل کر سکتا ہے۔ ان باتوں سے یہ لگتا ہے کہ سلفیوں نے شاید پیغمبر اسلام کے اس مہتوپورن کتھن کو سنا ہی نہیں، جس میں آپ نے کہا ہے کہ پوتر قرآن کے دو روپ ہیں، ایک ودت اور دوسرا نہت۔ وہ آگے کہتے ہیں کہ اس کے ودت کے بھی کئی ودت روپ ہیں، یہاں تک کہ قرآن کے سات نہت روپ ہیں۔ پوتر قرآن کے کچھ ویاکھیا کاروں کے حساب سے اس ایشوری کتاب کے 70 نہت روپ ہیں۔
جب کسی مسلمان کا کسی وہابی سے سامنا ہوتا ہے تو اس کے سامنے اسلام کے آرمبک شتابدی کے اس روڑی وادی گٹ کی یاد تازہ ہو جاتی ہے، جس کا کہنا تھا کہ آدیش کیول اللہ کا۔ یہ روڑی وادی گٹ خوارج کا تھا۔ وہ سوچتے تھے کہ پیغمبر اسلام کے سورگواس کے پشچات کسی کو بھی اسلامی جگت کے نیتتو کا ادھیکار پراپت نہیں ہے۔ وہ ہر نیتتو کا ورودھ کرتے تھے۔ وہ اپنی بدھی کو ہی صحیح مانتے تھے، دوسروں کو وہ مسلمان ماننے کو تیار نہیں تھے۔ خوارج کی کچھ وشیشتائیں وہابیوں کے بھیتر پائی جاتی ہیں۔
یہ بات بہت ہی اسپشٹ ہے کہ مسلمانوں کو اتیوادی ایوم روڑھی وادی گٹ خوارج کی تلنا میں پیغمبر اسلام کی شکشائیں ادھک یاد ہیں۔ جب ہم ان کی شکشاؤں کا ادھین کرتے ہیں تو یہ پاتے ہیں کہ پیغمبر اسلام یدھ کے دوران اپنے ساتھیوں سے یہ کہا کرتے تھے کہ تم لوگوں کے ادھیکاروں کا پورا دھیان رکھو۔ وہ اپنے کمانڈروں کو آدیش دیا کرتے تھے کہ وشواس گھات نہ کرو، شووں کو شت وشت نہ کرنا، دیے گئے وچنوں کو کبھی نہ توڑنا، یدھ کے دوران بوڑھوں بچوں اور مہیلاؤں پر حملہ نہ کرنا۔ وہ کہتے تھے کہ راستے میں پڑنے والے مٹھوں اور اپاسنا استھلوں کے سنچالکوں اور ان کے انویائیوں پر حملہ نہ کرنا۔
دوستو، پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم شترو کے بھیجے گئے دوتوں کو سمان دیتے تھے۔ وہ یہ بھی کہا کرتے تھے کہ انیکیشور وادیوں کے نگروں کو نقصان مت پہنچانا اور وہاں کے لوگوں کو زہر سے دوشت نہیں کرنا۔ شتروؤں کے ساتھ پیغمبر اسلام کا ویوہار بہت ہی میتری پورن رہا کرتا تھا۔ اس بات کو فتح مکہ ارتھات مکہ کی وجے کے اوسر پر دیکھا جا سکتا ہے۔ یہ وہی مکہ نگر تھا جہاں کے انیکیشور وادیوں نے پیغمبر اسلام کو بہت ستایا تھا۔ انہوں نے آپ کو وہاں سے پلان کرنے پر وش کیا تھا، آپ کی ہتیا کے پریاس کیے، مسلمانوں کے ورودھ کئی یدھ تھوپے، پیغمبر اسلام کے کئی نکٹ کے رشتے داروں کی انہوں نے ہتیاں کی تھیں۔
ان ساری باتوں کے باوجود پیغمبر اسلام نے مکے پر وجے حاصل کرنے کے بعد وہاں کے انیکیشور وادیوں کو معاف کر دیا تھا۔ بندیوں کے ساتھ آپ کا ویوہار پرشنسنیہ رہتا تھا۔ وہ لوگوں سے ان کو پرتاڑت کرنے یا ان کی ہتیا کرنے سے روکتے تھے۔ پیغمبر اسلام نے حنین نامک یدھ میں گرفتار کیے جانے والے 6,000 بندیوں کو بنا کسی بدلے کے آزاد کر دیا تھا، یہاں تک کہ انہوں نے ان کے لیے ایشور سے پرارتھنا تک کی تھی۔ ان باتوں کے دشٹیگت ہم کیسے ان لوگوں کو سلف صالح کہہ سکتے ہیں جو مسلمانوں کے ورودھ ہر پرکار کی ہنسا کو ویدھ مانتے ہیں، جو مسلمانوں کی ہتیا کرنے کو برا نہیں سمجھتے، کیول اپنی ہی وچاردھارا کے ماننے والوں کو جو مسلمان کہتے ہیں اور دوسرے انی مسلمانوں کو ادھرمی کہتے ہیں، ان کو کس پرکار سے اسلام کا انویائی کہا جا سکتا ہے؟ یہ بات کسی بھی استھتی میں سویکار کرنے یوگی نہیں ہے۔
ورتمان یوگ میں مسلمانوں کے بیچ سلفی شبد کا ایک نیا ارتھ پرچلت ہوتا جا رہا ہے۔ وہ لوگ جو مسلمانوں کو پشچم کے اندھے انوسرن سے بچانے کے پریاس کرتے ہیں، ان کو بھی اس سمے سلفی ہی کہا جاتا ہے۔ اس پرکار کے سدھارکوں کا یہ ماننا ہے کہ مسلمانوں کو اپنی پراچین سنسکرتی کا ہی انوسرن کرنا چاہیے۔ ان کو چاہیے کہ وہ پوتر قرآن اور پیغمبر اسلام کے کتھنوں کے حساب سے اپنا جیون گزاریں۔ اس پرکار کے سلفی ان وہابی سلفیوں سے بہت بھن ہیں جو آدھونک تکنیک اور سبھیتا کے ورودھی ہیں۔
ان لوگوں کا یہ پریاس رہتا ہے کہ واستوک اسلام کو لوگوں کے سامنے پیش کیا جائے، اسلام سے جوڑی جانے والی ہر غلط پرتھا اور پرمپرا کو اس سے دور کر دیا جائے۔ یہ سارے کام اس لیے کیے جاتے ہیں تاکہ لوگوں کے سامنے واستوک اسلام کی چھوی پیش کی جا سکے۔ اس سکاراتمک سوچ کے سوامی سلفی وہ لوگ ہیں جن کو اخوان المسلمین کے نام سے جانا جاتا ہے۔ انہوں نے اسلامی پنتھوں کے بیچ ایکتا استھاپت کرنے کے لیے کافی پریاس کیے۔ اس کے سنستھاپک تھے حسن بنا۔ اسلامی نیموں کو سمجھنے کے لیے وہ کیول بدھی کو ہی پریاپت نہیں مانتے تھے، بلکہ اس کام کے لیے پیغمبر اسلام کے پوتر کتھنوں سے مدد لینے کو بھی وہ صحیح مانتے تھے۔
اپنے مشن کو پھیلانے کے لیے حسن بنا نے دور دور کی یاترائیں کی۔ ان کے جیون کا ادھکان سمے یاتراؤں میں ہی گزر گیا۔ انہوں نے کیول اسلامی دیشوں کی ہی یاترائیں نہیں کی بلکہ یوروپیہ دیشوں میں بھی وہ گئے۔ حسن بنا راجشاہی شاسن ویوستھا کے کھلے ورودھی تھے۔ اسی کے ساتھ وہ اسلامی دیشوں میں برٹن کی سامراجوادی نیتیوں کا بھی کھل کر ورودھ کیا کرتے تھے۔ تو دوستو، اگلے کارکرم میں اس مہان سماج سدھارک کے بارے میں آپ کو وستار سے بتائیں گے۔ تب تک کے لیے ہمیں انومتی دیجیے۔
یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ ہم آشا کرتے ہیں کہ ہمارا پریاس آپ کو پسند آیا ہوگا۔ کاریکروں کے بارے میں اپنی وچاروں اور پرتکریاؤں سے ہمیں اوش اوگت کرواتے رہیے۔ تو اگلی سبھا تک کے لیے ہمیں اجازت دیجیے۔ خدا حافظ۔ Thank you.